यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। प्रेस स्वतन्त्रता र मानवाधिकारप्रति सरकार दृढ़ रहेकाले शंका नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। संसदको हिउँदे अधिवेशनबाट एमसीसी पारित हुने प्रधानमन्त्रीको भनाई। चीनमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउने विषयमा आवश्यक तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालद्वारा संसदलाई जानकारी। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा प्रतिनिधि सभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरूरी महत्वको प्रस्ताव दर्ता। र कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 490 नागेको अधिकारीहरूको भनाई। चीन बाहिर 2 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवाधिकारप्रति दृढ़ रहेकाले त्यसमा शंका नगर्न आग्रह गर्नुभएको छ। निजी क्षेत्रका विभिन्न संचार माध्यमका सम्पादकहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भएका भए सच्याउन तयार रहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग गर्न सम्पादकहरूसँग आग्रह गर्नुहुँदै मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी हिउँदे अधिवेशनबाट पारित हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले सम्पादकहरूसँग मुलुकको राजनीति र समसामयिक अवस्थाका बारेमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले आफूले अहिले मिर्गौलाको डायलिसिस गरिरहेको जानकारी गराउनुहुँदै चाँडै नै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिनुभयो। त्यस अवसरमा प्रधानमन्त्रीले आफूले अझै 3 वर्ष सरकारको नेतृत्व गर्ने बताउनु भएको प्रेस सल्लाहकार थापाले बताउनुभयो। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपा बाहेक अरू कसैले न्याय समानता र समृद्धिका लागि उद्देश्यमूलक काम गर्न नसक्ने बताउनु भएको छ। अखिल नेपाल महिला संघको एकता घोषणा तथा केन्द्रीय समितिका पदाधिकारीहरूको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले हिजो सरकारले विकास निर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा 2/3 ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने बताउनुभयो। उहाँले पार्टीभित्र सबै नेताहरू एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अगाडि बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेकपाले नै संघर्ष गरेर हरेक निकायमा 33% महिला सहभागिता स्थापित गरेको उल्लेख गर्नुहुँदै छाउपड़ी जस्ता कुप्रथा अन्त्यका लागि मन मस्तिष्कदेखि लाग्नुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउने विषयमा आवश्यक तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै मन्त्री ढकालले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउने सम्बन्धमा सरकारले काठमाडौँ तथा चीनस्थित नेपाली दूतावासमा तयारी गरिरहेको र चेक जाँचपछि उनीहरूलाई नेपाल ल्याइने बताउनुभयो। मन्त्री ढकालले हालसम्म नेपालमा 13 जना शंकास्पदको परीक्षण भएको तर संक्रमण नदेखिएको बताउनुभयो। उहाँले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उच्चस्तरीय निर्देशक समिति गठन गरी काम भइरहेको सचेतनामूलक विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिएको जानकारी दिनुहुँदै सावधानी अपनाउन सर्वसाधारणहरूमा पनि आग्रह गर्नुभयो। मन्त्री ढकालले सरकारले कोरोना भाइरसको संक्रमणको उपचारका लागि 3 अस्पताल र 43 शैयाको व्यवस्था गरेको जानकारी दिनुभयो। मन्त्री ढकालले थप 300 शैयासम्मको अस्पताल बनाउने तयारीमा सरकार रहेको जानकारी पनि दिनुभयो। त्यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको सतर्कता र चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउने सम्बन्धमा भइरहेको तयारीका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। विभिन्न मुलुकमा देखिएको नोबेल कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाल लगायत विभिन्न देशले उच्च सतर्कता अपनाइरहेका छन्। नेपालमा पनि हेल्प डेस्क स्थापना गरेर सीमा तथा नाकाहरूमा सावधानी अपनाइएको छ। चिकित्सकहरूले व्यक्ति आफैले सावधानी अपनाउँदा कोरोनाको संक्रमणबाट बच्न सकिने सुझाव दिनुभएको छ। स्वास्थ्य सेवा विभागका डाक्टर हेमन्त ओझाले विशेष गरी सरसफाईमा ध्यान दिने, मास्क लगाउने, भीड़भाड़मा नजाने, बिरामीहरूलाई छोएपछि हात राम्ररी सफा गर्ने लगायतका सावधानी अपनाए यसबाट जोगिन सकिने बताउनुभयो। अध्यागमन विभागका कर्मचारीहरूलाई कोरोना भाइरसका विषयमा हिजो जानकारी दिनुहुँदै डाक्टर ओझाले पर्यटकसँग हेलमेल हुने अध्यागमनका कर्मचारी लगायतले विशेष सावधानी अपनाएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। अन्तर्क्रियाका क्रममा विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधि डाक्टर रुबेलले रोगको औषधि पत्ता नलागेकाले कोरोनाको लक्षण अनुसारको उपचार गरिने जानकारी दिनुहुँदै व्यक्ति स्वयंले सावधानी अपनाउनु पर्नेमा जोड़ दिनुभयो। सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि 24 घण्टा स्वास्थ्यकर्मीको टोली खटाएको पनि जनाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा महिला तथा सामाजिक समितिकी सभापति निरू देवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2076 पेश गर्नुभयो। बैठकमा शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घरतीले पारमाणविक विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2076 पेश गर्नुभयो। त्यसै गरी बैठकमा अर्थमन्त्री डा युवराज खतिवड़ाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक 2076, बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक 2076, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2076 र धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक 2076 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। मुलुकभित्र रोजगारीका सम्भावना खोजेर दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नुपर्ने जनाउँदै कांग्रेसले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित प्रस्ताव हिजो संसदमा दर्ता गराएको हो। प्रस्तावको प्रस्तावकमा सांसद डाक्टर डीला संग्रौला पन्त र समर्थकमा सांसदद्वय संजय कुमार गौतम र रंगमती शाही रहनु भएको कांग्रेसको संसदीय दल कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले एमसीसी विरूद्ध बाहिर आएका कुरा अनावश्यक अतिरंजित र प्रायोजित भएको बताउनु भएको छ। सरकारले देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर यस विषयलाई उठान गरेको भन्नुहुँदै उहाँले बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई कसैले पनि तितो बनाउन नहुने बताउनुभयो। गृह जिल्ला गुल्मीमा हिजो परराष्ट्र मन्त्री गेवालीले राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ़ने बताउनुभयो। एमसीसीबारे थाहा नभएकाहरूले त्यसका विरूद्ध बजारमा बहस शुरू गरेको टिप्पणी परराष्ट्र मन्त्रीले गर्नुभयो। नेपाली कांग्रेसका नेता प्रकाश मानसिंहले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि तोकिएकै समयमा 14 महाधिवेशन सम्पन्न गर्नु जरूरी रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियन पर्साले हिजो वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट उपगुट समाप्त हुने विश्वास व्यक्त गर्नुभयो। नेता सिंहले केन्द्रीय कमिटिले सार्वजनिक गरेको कार्यतालिकालाई पूर्ण रूपमा पालना गरी शान्तिपूर्ण तथा भयरहित वातावरणमा 14 महाधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सामाजिक र सांस्कृतिक विविधतालाई ध्यानमा राखेर बृहत्तर लुम्बिनी क्षेत्रको योजना बनाएको बताउनु भएको छ। लुम्बिनी विकास कोषले हिजो लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले वार्षिक 2 खर्ब बजेट रहने बृहत्तर लुम्बिनी विकासको योजना कार्यान्वयन गर्न बृहत्तर लुम्बिनी विकास प्राधिकरण गठन गरेर अघि बढ़ने जानकारी पनि दिनुभयो। कार्यक्रममा प्रदेश नम्बर 5 का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीलाई सांस्कृतिक विविधतायुक्त शहरका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। मुख्यमन्त्री पोखरेलले सम्पदा प्रवर्धनका लागि जग्गा अधिग्रहण गरेर नक्साङ्कनको काम अघि बढ़ाउन आवश्यक रहेको बताउनुहुँदै सैना मैनाको जोगी डाँडा देवदहको खय डाँडा जस्ता क्षेत्रको पुरातात्विक महत्व पहिचानका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। प्राचीन अभिलेख, महत्वपूर्ण ग्रन्थ तथा दस्तावेज संरक्षण गरी राखिएको काठमाडौँको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयलाई सरकारले अन्यत्र सार्न लागेकोमा सरकारवालाहरूले चिन्ता व्यक्त गर्नुभएको छ। यसरी कार्यालय सार्दा पुरातात्विक एवं प्राचीन महत्वका वस्तुमा क्षति पुग्न सक्ने भन्दै उहाँहरूले चिन्ता व्यक्त गर्नुभएको हो। मन्त्री परिषदले विक्रम सम्बत 2071 साल वैशाख 24 राष्ट्रिय अभिलेखालयको कार्यालय रामशाहपथबाट अन्यत्र सारी त्यो जग्गा सर्वोच्च अदालतलाई दिने निर्णय गरेपछि त्यस अभिलेखालय सार्दा त्यहाँ संग्रहित सामग्रीमा क्षति पुग्न सक्ने जानकारी रहिरहेको भए पनि सुनवाई नभएको उक्त कार्यालयको गुनासो छ। भक्तपुरस्थित विश्व प्रसिद्ध 5 तले न्यातपोल मन्दिरको जीर्णोद्वार शुरू भएको छ। 2072 सालको भूकम्प र त्यसपछिका परकम्पहरूले क्षति पुर्याएको प्रसिद्ध मन्दिरको जीर्णोद्वार भक्तपुर नगरपालिकाले शुरू गरेको हो। सांसद प्रेम सुवालले न्यातपोल संरक्षणका लागि मौलिक प्रविधिका साथै गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले सम्पदामा पर्न सक्ने भूकम्पीय जोखिम न्यूनीकरण गर्नका लागि काठको संरचना महत्वपूर्ण हुने भएकाले सरकारी तहबाट सुपथ मूल्यमा गुणस्तरीय काठ उपलब्ध गराउनु पर्ने बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली हिजो साँझ सारंगी साँझ कार्यक्रममा सहभागी हुनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरूको सारंगी साँझमा प्रधानमन्त्री ओली सहभागी हुनुभएको हो। मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव डाक्टर देवी नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई मौलिक बाजा र धुनको संरक्षणबारे ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। पूर्वको लिम्बु जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको डेउडासम्मका विभिन्न 10 प्रकारका धुन त्यस अवसरमा बजाइएको थियो। सुदूरपश्चिम र कर्णाली प्रदेश भएर बग्ने कर्णाली नदीमा पानी जहाज सञ्चालनका लागि पहल अघि बढ़ाइएको छ। भारतको करूणाघाटदेखि सेती कर्णालीको दोभानसम्म पानी जहाज सञ्चालन गर्न समिति समेत गठन गरिएको छ। कैलालीको अत्तरियाबाट संवाददाता भानुभक्त आचार्यको यो रिपोर्ट।
पानी जहाज सञ्चालनका लागि जिल्ला समन्वय समिति कैलालीका प्रमुखको समय जगतमा समिति समेत गठन गरिसकिएको छ। नयाँ वर्षसँगै पानी जहाज सञ्चालन गर्ने तयारी भइरहेको सञ्चालक समितिका संयोजक थापाले जानकारी दिनुभयो।
नयाँ वर्षमै पानी जहाज चढेर जानुपर्छ भन्ने हाम्रो चाहना छ र प्रदेश सरकारका पनि सबैसँग कुरा पनि भइसकेको अवस्था छ।
यो समितिले पानी जहाज सञ्चालनका लागि सप्तकोशी र नारायणी नदीको पनि अवलोकन गरेको छ। टिकापुर नगरपालिकाका प्रमुख तपेन्द्र कुँवरले पानी जहाज बारे अध्ययन अनुगमन भइरहेको जानकारी दिनुभयो।
हामी त्यो क्षेत्रमा अवलोकन भ्रमणको लागि गएका थियौँ र त्यहाँको सबै परिवेशहरू हेर्दा कर्णाली नदीमा सफलतापूर्वक सञ्चालन गर्न सकिन्छ भन्ने हामीले अनुभव गरेका छौँ।
कर्णालीमा पानी जहाज सञ्चालन भए 1000 बढी मानिस स्वरोजगार हुने अपेक्षा गरिएको छ। विकट बस्तीमा आवत जावतका साथै माल सामान ढुवानी गर्न पनि सहज हुने मोहनियाल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावल बताउनुहुन्छ।
जनताले यातायात गर्नको सुविधा हुन्छ, पर्यटनहरूले भेट्न सकिन्छ।
प्रदेश र स्थानीय तहको अनुदान र निजी क्षेत्रको लगानीमा पानी जहाज सञ्चालन गर्ने योजना अघि बढाइएको जिल्ला समन्वय समितिका प्रमुख थापा बताउनुहुन्छ। कर्णाली नदीमा 4 पानी जहाज सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ। कर्णाली नदीमा 30 बोक्न सकिने क्षमताको पानी जहाज चलाउन सकिने थापाको भनाइ छ। कर्णाली नदीमा पानी जहाज शुरू भए त्यसले सुदूरपश्चिम प्रदेशको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। भानुभक्त आचार्य, रेडियो नेपाल, अत्तरिया, कैलाली।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सड़क डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद शाहसहित इन्जिनियर नवीन कुमार शाह र सब इन्जिनियर वीरेन्द्र कुमार शाह विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। रूपनी राजविराज कुनौली सड़क आयोजना निर्माणको अन्तिम बिल भुक्तानीका क्रममा तीनैजनाले 18,96,000 रूपियाँ घुस लिएको पुष्टि भएकाले तीनैजना विरूद्ध हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। हिजै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीलाई 1,50,000 रूपियाँ घुससहित पक्राउ गरेको छ। नेपाल भारत सीमा बजारबाट घराइसी सामानहरू ल्याउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस लिँदै गर्दा आयोगको कार्यालय बर्दिवासको टोलीले अन्सारीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढ़ाएको अख्तियारले जनाएको छ। सरकारले यस वर्ष पनि माघ 25 गतेदेखि हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने भएको छ। हात्तीपाइले रोगको जोखिममा रहेका सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली सहित विभिन्न 13 जिल्लाका करिब 78,00,000 मानिसलाई औषधि खुवाउने लक्ष्य लिइएको कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागले पठाएको यो रिपोर्टमा उल्लेख छ।
सन् 2020 हात्तीपाइले रोग 1% झार्ने नेपाल सरकारले लक्ष्य लिएको छ। सरकारले विगतका वर्षहरूमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत औषधि वितरण गर्ने गरेको थियो भने गत वर्षदेखि स्वास्थ्य कर्मीकै उपस्थितिमा औषधि सेवन गराउन लागेको हो। यही माघ 25 गतेदेखि शुरू गरिने आम औषधि सेवन कार्यक्रमका लागि जनचेतनामूलक कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शिवराज सुनारले बताउनुभयो।
जनचेतनामूलक विभिन्न कार्यक्रमहरू
हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सर्वा रोग हो। यो रोग जुनसुकै उमेर समूहका व्यक्तिमा पनि हुन सक्छ। हात्तीपाइले रोग विरुद्धको औषधि कसले सेवन गर्न मिल्ने र कसले नमिल्ने भन्ने पनि थाहा पाइराख्नु जरुरी छ। कञ्चनपुरको बेलौरी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत मान बहादुर चन्द,
2 मुनिका बाल बालिकाहरू, गर्भवती महिलाहरू, 7 सुत्केरीहरू, उहाँहरूले यो औषधि सेवन गर्नु हुँदैन। जुन सिकिस्तचन ओछ्यानमा सुतिराखेका छन्, मुटु रोग छ, क्यान्सर छ, कडा ज्वरो आएको छ, मृगौला रोग छ, कडा कुपोषण छ, उहाँहरूले पनि यो सेवन गर्नु हुँदैन। यदि व्यक्ति स्वस्थ छ भने उहाँले यो औषधि सेवन गर्न मिल्छ।
हात्तीपाइले रोग लागेर विकसित भएपछि उपचार नहुने भएकोले यसबाट बच्ने एक मात्रै विकल्प भनेको शुरूको अवस्थाबाटै औषधि सेवन गर्नु हो। औषधि सेवन गरेपछि देखिन सक्ने केही लक्षणहरूका बारेमा जानकारी दिनुहुन्छ स्वास्थ्य कार्यालय कञ्चनपुरमा कार्यरत औलो निरीक्षक सिद्धराज भट्ट।
यो हात्तीपाइलेको औषधि खाइसकेपछि त यसको असर चाहिँ नराम्रो हुन्छ भन्ने खालको धेरै मान्छेहरूमा भ्रम छ, तर यो औषधिले त्यो मान्छेलाई बढी असर गर्छ जसको शरीरमा चाहिँ हात्तीपाइलेको परजीवीहरू छ। हात खुट्टाहरूमा गएर यसको परजीवी बस्ने भाव भएर औषधि खाइसकेपछि त्यो मर्छ, र मरेको कुरा त शरीरको लागि हानिकारक कुरा हो। शरीरले फालको रियाक्सन गर्छ कि त्यो मरेको डेथ बडीलाई चाहिँ न्युट्रिलाइज गर्नलाई जुन प्रोसेस गर्छ त्यति बेला चाहिँ त्यो परजीवी भएको मान्छेलाई यसको असरहरू चाहिँ अलिक बढी देखिन्छ। त्यही भएर मान्छेले के बुझ्नु पर्यो, औषधि खाइसकेपछि झम्मो पारे एकचोटि औषधि लागे जस्तो भयो भने चाहिँ ए औषधिले ममा राम्रो काम गरिरहेछ, मेरो शरीरमा भएको परजीवीहरू मरिरहेछ भन्ने खालको कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ।
हात्तीपाइले रोग विरुद्धको औषधि 6 वर्षसम्म लगातार सेवन गरेमा यो रोग नलाग्ने हुँदा विशेष परिस्थिति बाहेकका सबै मानिसहरूले हात्तीपाइले रोगबाट बस्न औषधि सेवन गर्न चिकित्सकहरूको सुझाव छ। हरिश चन्द्रबाग, रेडियो नेपाल, कञ्चनपुर।
चीन सरकारले चीनको वुहान शहरमा रहेका नेपालीहरू कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहेका र हालसम्म कसैमा उक्त संक्रमण नदेखिएको स्पष्ट पारेको छ। नेपाली संचार माध्यमहरूलाई दिइएको एक अन्तर्वार्तामा नेपालका लागि चीनका राजदूत हु एनचीले केही संचार माध्यममा चीनमा केही नेपालीहरूलाई विमानस्थलमा रोकिएको समाचार आएको बताउनुहुँदै शरीरको तापक्रम बढ़ी देखिँदा उनीहरूलाई विमानस्थलमा रोक्नु परेको जानकारी गराउनु भएको छ। राजदूत एङसीले यदि नेपालले आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन जोड़ गरेमा नेपालले त्यसअघि विमानस्थल क्वारेन्टाइन, महामारी रोक्ने संयन्त्र र विश्व स्वास्थ्य संगठनको प्रतिनिधिहरूसँगको सरसल्लाह लिनु जरूरी रहेको बताउनु भएको छ। वुहानमा रहेका नेपालीहरूलाई चाहिने सरसामान प्रदान गर्न चिनिया विदेश मन्त्रालय र सम्बन्धित विश्वविद्यालय प्रतिबद्ध रहेको चिनिया दूतावासले स्पष्ट पारेको छ। विश्व क्यान्सर विरूद्धको दिवसका अवसरमा क्यान्सर काउन्सिल नेपालले हिजो काठमाण्डुमा कार्यक्रम आयोजन गर्यो। कार्यक्रममा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डाक्टर विष्णु दत्त पौडेलले 30-50% क्यान्सर खानपान र जीवनशैलीका कारण लाग्ने भएकाले सक्रिय जीवन बिताउनुका साथै सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले 40 वर्ष नागेका महिलाले नियमित रूपमा पाठेघरको मुखको परीक्षण र 50 वर्ष नागेका पुरूषले फोक्सोको क्यान्सरबाट जोगिन नियमित रूपमा परीक्षण गराउनुपर्ने सुझाव दिनुभयो। क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले क्यान्सर मुटु दम मधुमेह रोकथाम गर्न जनचेतना जगाउनु पर्ने आवश्यकता उल्याउनुभयो। नेपालमा सुर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदूषण र अत्यधिक मात्रामा विषादीको प्रयोग एवं आधुनिक किसिमको जीवनशैलीले प्रत्येक वर्ष 27,000 मानिसले क्यान्सरका कारण जीवन गुमाइरहेका छन्। गण्डकी प्रदेशको राजधानी पोखरा सहित पर्वत बागलुङ म्याग्दीमा भित्रने तरकारीको विषादी परीक्षण कार्य अघि बढ़ाइएको छ। भैरहवा, बुटवल, चितवन, मकवानपुर, धादिङ लगायतका जिल्लाबाट भित्रने तरकारी परीक्षण गर्न सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालन गरिएको छ। सिद्धार्थ राजमार्गमा पर्ने स्याङ्जाको गल्याङ र पृथ्वी राजमार्गमा पर्ने तनहुको आबू खैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा विषादी परीक्षण अघि बढ़ाइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला गत चैत्रमा स्थापना गरिए पनि विषादी परीक्षण भने भर्खरै शुरू गरिएको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले जानकारी दिनुभयो। केही समय पहिले सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण रोकेपछि सर्वोच्च अदालतले सरकारका नाममा परीक्षण नरोक्न आदेश समेत जारी गरेको थियो। उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट प्रभावित भएका छन्। चिसोका कारण झाडापखालाबाट दैनिक 50 बढ़ी स्थानीयवासी प्रभावित भइरहेको डोल्पबुद्ध गाउँपालिका वडा नम्बर 3 वडा सदस्य लाक्पा तेन्डुप लामाले जानकारी दिनुभयो। उहाँले स्वास्थ्य कर्मी पठाई उपचारको पहल गर्न आग्रह समेत गर्नुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनबाट शुरू भएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 490 नागेको छ। कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा 1 र हङकङमा 1 मृत्यु भएको छ। कोरोना भाइरस संक्रमितको संख्या 20,500 नागेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस संक्रमणले चीन सहित विश्वका कतिपय क्षेत्रमा प्रभाव पारे पनि विश्वभर महामारी फैलिएको भन्न नमिल्ने स्पष्ट पारेको छ। चीन बाहिर कोरोना भाइरसका कारण मृत्यु हुने 2 चीनको वुहानकै बासिन्दा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसैबीच चीनका अधिकारीहरूको उच्च नेतृत्वको बैठकले भाइरसको प्रभाव कम गर्न कठिनाई भएको स्वीकार गरेको छ। भाइरस नियन्त्रणमा ल्याउन जति काम हुनुपर्थ्यो त्यति नभएको भनेर सरकारी संयन्त्रको आलोचना भइरहेका बेला सत्तारूढ़ दलको पोलिट ब्यूरो कमिटिले देशको आपतकालीन अवस्थामा सुधारको खाँचो औल्याएको छ। चीनमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस हाल 2 दर्जनभन्दा बढ़ी देशहरूमा फैलिसकेको छ। यसैगरी जापानको योकोहामामा पानी जहाजमा सवार 10 यात्रुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सत्तामा आफ्नो पकड़ बढ़ाउन नभई मुलुकको राजनीतिक प्रणाली सुधार गर्न संविधान संशोधनको प्रस्ताव गरेको बताउनु भएको छ। पुटिनले जनवरी 15 व्यापक राजनैतिक सुधारको घोषणा गर्दै संविधान संशोधनको प्रस्ताव गर्नुभएको थियो। पछिल्लो समय लोकप्रियता गुमाएको आरोप लागेका निवर्तमान प्रधानमन्त्री दिमित्री मेदवेदेव र उहाँको सरकारलाई हटाउन सुधार घोषणाले पुटिनलाई सहजता मिलेको थियो। पुटिनको यो कदमलाई आलोचकहरूले प्रतिस्पर्धीलाई कमजोर पार्ने रणनीतिका रूपमा व्याख्या गरिरहेका छन्। गत महिना रूसी संसदको तल्लो सदनले संवैधानिक सुधार विधेयकलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। केन्याका पूर्व राष्ट्रपति ड्यानियल आराम मोईको 95 वर्षको उमेरमा निधन भएको छ। केन्याका प्रथम राष्ट्रपति जोमो केन्याताको सन् 1978 निधन भएपछि उहाँ सन् 2002 लगातार त्यहाँको राष्ट्रपति बन्नुभएको थियो। दिवंगत राष्ट्रपति मोईले सन् 1991 देशका बहुदलीय अवस्था लागू गरे पनि त्यहाँ अझैसम्म व्यावहारिक रूपमा स्वच्छ र स्वतन्त्र निर्वाचनको अवस्था भने आउन नसकेको विश्लेषणहरू गरिएको छ।
नेपालको हस्पिटालिटी क्षेत्रमा कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व सतर्कता अपनाइएको होटल एसोसिएशन अफ नेपाल हानले जनाएको छ। कोरोना भाइरसको अन्तर्राष्ट्रिय रूपमा प्रभाव रहेको भए पनि नेपाल सुरक्षित रहेको भन्दै हानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी बजारमा हल्ला भए जस्तो पर्यटकले होटल बुकिङ रद्द नगरेको स्पष्ट गरेको छ। चीनको वुहान लगायत विभिन्न प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालको होटल बुकिङ रद्द गरेको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा हानका अध्यक्ष राणाले कोरोना भाइरसको प्रभाव नेपालमा नरहेको बताउँदै त्यस्ता लक्षण देखिएमा उपचारका लागि सचेत रहेको उल्लेख गर्नुभयो। अध्यक्ष राणाले नेपाल सुरक्षित रहेको र सम्भावित जोखिमका लागि पनि सचेत रहेकोले पर्यटन क्षेत्रमा केही असर गरे पनि आत्तिनुपर्ने अवस्था भने नरहेको पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो। लगातार उकालो लाग्दै आएको नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने दोहोर अङ्कले घटेको छ। नेप्से मंगलबार 12.09 अङ्कले घटेर 1,337.04 बिन्दुमा पुगेको छ। नेप्से ओह्रालो लागे पनि कारोबार रकम भने 1.5 अर्ब माथि पुगेको छ। मंगलबार 176 कम्पनीहरूका 49,49,015 किता शेयरहरू 1,57,01,66,000 मूल्यमा किनबेच भएका छन्। कारोबार भएका कुल 12 समूह मध्ये मंगलबार 4 समूहको मात्रै शेयर कारोबारमा वृद्धि भएको छ भने 8 समूहको शेयर कारोबार घटेको छ। क्रसिङका लागि पर्याप्त उखु नहुँदा महोत्तरीको रामनगर स्थित एभरेस्ट चिनी उद्योग एक महिनाको अवधिमै 3 पटक बन्द भएको छ। गत पुष 13 गते यसपालिको क्रसिङ खोलिएको उद्योगमा उखुकै अभाव भएका कारण पटक पटक उद्योग बन्द गर्नु परेको उद्योग व्यवस्थापनले जनाएको छ। उद्योगको दैनिक 50,000 क्विन्टल उखु पेल्ने क्रसिङ क्षमता रहे पनि उखु नपुग्दा अहिले 35-40,000 क्विन्टल मात्र उखु पेल्दै आएको उद्योगका उखु प्रबन्धक युगल किशोर चौरसियाले जानकारी दिनुभयो। नेपाल व्यवस्थापन संघ म्यानले यही माघ 24 गते काठमाडौँमा 39 राष्ट्रिय व्यवस्थापन सम्मेलनको आयोजना गर्ने भएको छ। सम्मेलनको सन्दर्भ पारेर संघले राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान वितरण गर्ने, नयाँ कार्य समितिको निर्वाचन गर्ने र एसियन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेशनको एसियाली नेतृत्व सम्मान साँझ 2020 समेत आयोजना गर्न लागेको म्यानले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
37 मार्क ए डिभिजन लीगमा फ्रेन्च क्लबले चौथो जित निकालेको छ। इन्फा मैदान सातदो बाटोमा मंगलबार भएको खेलमा न्युरोट विरूद्ध फ्रेन्च 2-0 विजयी भएको हो। फ्रेन्चका लागि वानर डेक मार्को र संजुक महर्जनले 1-1 गोल गरे। जितसँगै फ्रेन्च 10 खेलबाट 14 अङ्कसहित 9 स्थानमा उक्लिएको छ। शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब बीच 37 मार्क ए डिभिजन लीगको अन्तिम खेल हुने तय भएको छ। अखिल नेपाल फुटबल संघ इन्फाले अन्तिम 3 चरणको खेलका लागि मंगलबार खेल तालिका सार्वजनिक गर्दा आर्मी र मछिन्द्रको खेल फागुन 3 गते शनिबारका लागि तय गरिएको हो। 10 चरणको खेलको समाप्तिमा आर्मी 23 अङ्क सहित शीर्ष स्थानमा छ भने मछिन्द्र 22 अङ्क सहित दोस्रो स्थानमा छ। लीगको 10 चरणको खेल माघ 23 शुरू हुनेछ। मछिन्द्रको सामना गर्नु अघि आर्मीले माघ 23 गते नेपाल एफएफ क्लबसँग खेल्नेछ। माघ 27 गते डिएस 22 क्लबसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै मछिन्द्रले आर्मीसँग भेट्नु अघि माघ 23 गते सरस्वती युवा क्लब र माघ 27 गते संकटा क्लबको सामना गर्नेछ। आर्मी र मछिन्द्रको खेल फागुन 3 गते दशरथ रंगशालामा हुनेछ। त्यसबाहेक स्केल सातो बाटो स्थित इन्फा कम्प्लेक्सको मैदान र हलचोक स्थित एफएफको मैदानमा हुनेछ। इन्फाको खेल तालिका अनुसार 14 खेल इन्फा र 6 खेल हलचोकमा हुनेछन्। लिगको रोमाञ्चकतालाई अन्तिमसम्म कायम राख्नका लागि इन्फाले मछिन्द्र र आर्मीको खेल अन्तिममा पारेको हो। मनाङ मर्स्याङ्दी क्लब 19 अङ्कसहित तेस्रो स्थानमा छ। 17 अङ्कसहित थ्री स्टार क्लब चौथो स्थानमा रहेको छ। 4 अङ्क जोडेको सरस्वती अङ्क तालिकाको पुछारमा रहेको छ। अमेरिका संघको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट 11 37 रनले विजयी भएको छ। 112 रनको लक्ष्य पन्चाएको अमेरिका 74 रनमा समेटिन पुग्यो। बुधबारदेखि काठमाडौँ त्रिवी क्रिकेट मैदान किर्तिपुरमा हुने नेपाल ओमन र अमेरिका बीचको खेल आईसीसी विश्वकप लिग 2 अघि मंगलबार अभ्यास खेल आयोजना गरिएको हो। मूलपानी मैदानमा नेपाल प्रेसिडेन्ट 11ले दिएको 112 रनको सामान्य लक्ष्य अमेरिकाले पूरा गर्न सकेन। मदन भण्डारी स्पोर्ट एकाडेमीले अर्को महिना आयोजना गर्ने फुटबल प्रतियोगिताका लागि नेपाल सहित सहभागी 4 राष्ट्रको टुङ्गो लागेको छ। एकाडेमीका अध्यक्ष विनोद श्रेष्ठका अनुसार विदेशी टोलीमा मोरिसस, अफगानिस्तान र पाकिस्तानले प्रतियोगितामा भाग लिने पक्का भएको छ। प्रतियोगितामा राउन्ड रोबिन 6 र फाइनल गरी 7 खेल हुने श्रेष्ठले बताउनुभयो। यसअघि तय गरिएको मिति भन्दा 2 दिन अघिबाटै प्रतियोगिता शुरू हुने भएको छ। यसअघि फागुन 17 24 गतेसम्म आयोजना गरिने बताइएको थियो।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदली रही पूर्वी पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 17.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.2 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 6:49 भयो भने सूर्यास्त भरे साँझ 5:47 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रेस स्वतन्त्रता र मानवाधिकारप्रति सरकार दृढ़ रहेकाले शंका नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। संसदको हिउँदे अधिवेशनबाट एमसीसी पारित हुने प्रधानमन्त्रीको भनाई। चीनमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउने विषयमा आवश्यक तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालद्वारा संसदलाई जानकारी। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा प्रतिनिधि सभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरूरी महत्वको प्रस्ताव दर्ता र कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 490 नागेको अधिकारीहरूको भनाई। चीन बाहिर 2 मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।